وائس آف امریکہ واشنگٹن کے جہانگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہانگ بھارت کے 69ویں یوم جمہوریہ منائے جانے کی خبر سے شروع کریں گے جس میں آسیان ممالک کے سربراہان نے بھی شرکت کی. آگے چل کر ہم بھارت اور پاکستان کے زیر انتظام کشمیر میں اس موقع پر احتجاجی مظاہرے, پنجاب کے قصور شہر کے واقعے میں پیش رفت اور آخر میں عالمی اقتصادی فورم میں ڈونلڈ ٹرمپ کی شرکت پر بات کریں گے. اور اس پہلے موضوع پر بات کرنے کے لیے, یعنی کہ آج بھارت میں یوم جمہوریہ منایا گیا, اس پر ہمیں اس وقت نئی دہلی سے جوائن کیا ہے منیش کمار نے, سینئر صحافی اور سیاسی تجزیہ کار ہیں, جبکہ مظفر آباد سے ہمیں کشمیری رہنما سردار خالد ابراہیم خان نے جوائن کیا ہے. ہم سننے والوں کو سب سے پہلے یہ رپورٹ سنانا چاہتے ہیں, بھارت نے یہ دن ریپبلک ڈے جو کہلاتا ہے اس کو کس طرح سے منایا. آئیے سنتے ہیں یہ رپورٹ جو پیش کر رہے ہیں سہیل انجم.
بھارت اس وقت اپنا 69واں یوم جمہوریہ منا رہا ہے. اس سلسلے کی اصل تقریب دارالحکومت دہلی کے انڈیا گیٹ پر, جسے راجپتھ بھی کہا جاتا ہے, منعقد ہوئی. اس میں 10 آسیان ملکوں کے سربراہوں نے بطور مہمانان خصوصی شرکت کی. ہر سال کسی نہ کسی ملک کے سربراہ کو پریڈ میں شرکت کے لیے مہمان خصوصی کی حیثیت سے مدعو کیا جاتا ہے. ایسا پہلی بار ہوا جب اتنی بڑی تعداد میں مہمانان خصوصی تقریب میں موجود تھے. اس موقع کو یادگار بنانے کے لیے بھارت آسیان تعلقات پر مبنی ایک ٹیبلو یا تمثیل پیش کی گئی. 1967 میں سنگاپور میں آسیان کا قیام عمل میں آیا تھا. بھارت 1992 میں اس کا رکن بنا تھا. ڈائیلاگ شراکت داری کے 25 سال مکمل ہونے پر 25 اور 26 جنوری کو نئی دہلی میں بھارت آسیان اجلاس کا انعقاد ہوا. اس موقع پر بھارت اور آسیان ملکوں کے سربراہوں نے ان ملکوں کو درپیش روایتی اور غیر روایتی خطرے سے نمٹنے کے لیے بحری تعاون کا ایک میکانزم تیار کرنے پر رضامندی ظاہر کی. اس موقع پر خطاب کرتے ہوئے وزیراعظم نریندر مودی نے کہا کہ ہم لوگوں نے انڈو پیسیفک خطے سے متعلق ایشوز پر تبادلہ خیال کیا ہے. اس موقع پر ایک اعلانیہ بھی جاری کیا گیا جس میں پہلی بار کراس بارڈر دہشت گردی کا ذکر کیا گیا اور قریبی تعاون کی مدد سے اس کے مقابلے کا عزم ظاہر کیا گیا. ان ممالک نے نہ صرف یہ کہ مبینہ غیر ملکی دہشت گردوں سے نمٹنے کے لیے کارروائیوں کا عہد کیا, بلکہ دہشت گرد گروپوں اور ان کی پناہ گاہوں کو نشانہ بنانے کی کوششوں کی حمایت بھی کی. انڈیا گیٹ پر نکالے جانے والی پریڈ میں بھارت کی فوجی قوت اور علاقائی رنگا رنگی اور تہذیبی تنوع کا مظاہرہ کیا گیا. صدر رام ناتھ کووند نے پریڈ کی سلامی لی. پریڈ میں فوج کے ہتھیاروں کا پتہ لگانے والے راڈار سواتی, پل بنانے والے ٹینک T-72, آکاش ویپن سسٹم, گھریلو ایئر کرافٹ کیریئر وکرانت, DRDO کے نربھیا میزائل, اشونی راڈار سسٹم, تیجس جنگی جہاز, رودر ہیلی کاپٹر اور دیگر ہتھیاروں کا مظاہرہ کیا گیا. سہیل انجم, وائس آف امریکہ, نئی دہلی.
اور ہم بھارت چلتے ہیں جہاں سے منیش کمار سے ابتدا کرتے ہیں. منیش کمار, یہ بتائیے, اس سال بھی بھارت نے ایک طرح سے تاثر دینے کی کوشش کی کہ وہ ایک فوجی عالمی طاقت بنتا جا رہا ہے. یہ بتائیے کہ جو ہمارے پاس اطلاعات ہیں اس کے مطابق آسیان ممالک کے بھی سربراہان اس تقریب میں تشریف لائے تھے اور یہ فیصلہ کیا گیا تھا کہ ان میں سے کوئی بھی چیف گیسٹ نہیں ہوگا. آپ کیا دیکھ رہے ہیں کہ اس وقت بھارت کی خطے میں حکمت عملی کیا ہے؟
دیکھیے, یہ تو جو ہندوستان کے اندر جو ریپبلک ڈے ہم لوگ مناتے ہیں تو یہ بالکل, یہ روایت جو ہے وہ 1950 سے چلی آ رہی ہے کہ بھائی ہم لوگ یہاں پہ قائد کرتے ہیں اور جو بھی کچھ ہے اپنا جو ایک کلچرل اینڈ اسٹریٹجیکل ایک اپنا ایک اس کو ہم لوگ پریڈ میں اس کو دکھاتے ہیں. اس میں کوئی نئی بات نہیں ہے. نئی بات یہ ہے کہ اس بار ایک نہیں 10 گیسٹ جو ہے وہ آئے تھے. اس کا مطلب یہ ہے کہ کیونکہ نریندر مودی صاحب جب سے سرکار انہوں نے بنائی ہے تب سے ان کا ایک فوکس رہا ہے کہ وہ ساؤتھ ایسٹ ایشین کنٹریز کے ساتھ جو ہے اپنا ایک اچھا اکنامک ٹائز بنائے. ساتھ ہی ساتھ کئی جگہوں پہ جو انہوں نے اسٹریٹجک ٹائز بھی بنانے کی کوشش کی ہے. تو اسی کے اسی پالیسی کو جو ہے وہ آگے بڑھتے ہوئے جو ہے اس کو بڑھاتے ہوئے انہوں نے یہ کام کیا ہے. ایک بات اس میں جو بات سمجھ میں آ رہی ہے کہ جو جس طریقے سے جو ساؤتھ ایسٹ ایشین جو گروپ ہے یہ اکنامک گروپ ہے, اس کے اندر ہندوستان کا ایک بڑا اسٹیک جو ہے وہ کر کے آنے والا ہے. اور اس کو لے کر کے ہندوستان کے اندر میں جو بات چیت ہو رہی ہے کہ بھائی ایک سرکار کی طرف سے بہت بڑا ماسٹر سٹروک رہا ہے, کیونکہ انتھا جو پچھلی بار جیسے اس میں اوباما صاحب کو بھی بلایا گیا تھا یا اور بھی کچھ لوگوں کو بلایا گیا تھا, تو یہ اس پہ دیکھا جا رہا ہے کہ بھائی چونکہ اب سرکار کا جو ٹائم ختم ہو رہا ہے تو ایک جو ہے ایک ویژول بھی اچھا بنتا ہے, اس میں ایک پرچار بھی ہوتا ہے, اور دوسری ایک بات یہ بھائی ہم کہ ہندوستان جو ہے کسی بھی جو ساؤتھ ایسٹ ایشین کنٹریز ہے سب کو اکولی ٹریٹ کرنا چاہتا ہے, سب کے ساتھ اچھے رشتے بنانا چاہتا ہے, اکنامک ٹائز بڑھانا چاہتا ہے. یہ اس کا ایک موٹا موٹی سندیش دیا دینے کی جو ہے وہ کوشش کی گئی ہے. یہ اس سے زیادہ کچھ اور کوئی ایسا نہیں کہ لوگ ساتھ کوئی بہت بڑے بڑے ٹریٹیز سائن ہوئے یا کوئی پیکٹ سائن ہوا ہے, ایسی کوئی بات نہیں ہوئی. یہ ایک سیلیبریشن کا ماحول ہے ہندوستان کے اندر میں, اور اس میں جو ہے وہ شریک ہوئے, یہ بس اس کو اسی حساب سے دیکھنا چاہیے.
سردار خالد ابراہیم خان صاحب, ظاہر ہے بھارت اپنے آپ کو دنیا میں ایک بڑی جمہوریت ثابت کرنا چاہتا ہے, لیکن آج مظفر آباد میں بھی کشمیریوں نے مظاہرہ کیا اور مودی کے پتلے جلائے. یہ بتائیے کہ بنیادی طور پہ کشمیری مظفر آباد میں کیا کہہ رہے ہیں؟
کشمیری مظفر آباد اور سری نگر میں سارے کشمیر میں ایک ہی بات کہہ رہے ہیں کہ جو ملک دنیا کی ایک بڑی جمہوریت ہونے کا دعوے دار ہے وہ ایک عالمی جو فورم ہے یونائٹیڈ نیشنز کا, اس میں وہ خود مسئلہ کشمیر کو لے کر گیا, اور وہاں جب اس ادارے نے یہ فیصلہ لیا کہ کشمیریوں کو ان کا حق خود ارادیت ملنا چاہیے, اس میں پاکستان اور ہندوستان دونوں اس میں شامل ہوئے اور دونوں نے اس بات پر آمادگی ظاہر کی کہ وہ اس مسئلے کو کا حل جو ہے وہ رائے شماری سمجھتے ہیں اور کشمیریوں کا حق خود ارادیت تسلیم کرتے ہیں, اور اگر اس کا دیکھ پا اور ایک آنریبل سولوشن درکار ہے تو وہ یہی ہے کہ کشمیری اپنا حق خود ارادیت استعمال کریں اور اپنے مستقبل کے بارے میں فیصلہ کریں کہ وہ کیا ہندوستان کے ساتھ رہنا چاہتے ہیں یا پاکستان کے ساتھ رہنا چاہتے ہیں. تو یہ حق تسلیم کرنے کے بعد پھر وقت کے ساتھ جب انہوں نے دیکھا کہ یہ فیصلہ ان کے خلاف جا سکتا ہے تو انہوں نے اس کمٹمنٹ سے باہر نکلنے کی کوشش کی, اور کشمیریوں کو جو ان کا حق خود ارادیت وہ تسلیم کر چکے تھے وہ کسی نہ کسی بہانے سے اس کو انہوں نے اس سے انکار کر لیا, اور آج جب 70 سال چکے ہیں یا 70 سال گزر چکے ہیں تو یہ ملک دنیا کا سب سے بڑا جمہوری ملک ہونے کا دعوے دار ہے, تو وہ کشمیریوں کو جو بنیادی حق ہے ووٹ کا حق ہے رائے دہی کا حق ہے اس کو دینے سے انکار کر رہا ہے. پھر یہ وہ ملک ہے جو دنیا کی سب سے بڑی جمہوریت ہونے کا دعوے دار ہے, لیکن اس ملک میں 69 سال میں سے 43 سال ایک خاندان نے حکومت کی ہے, ایک خاندان نہرو گاندھی خاندان نے حکومت کی ہے, تو اس کے دعوے جو ہیں وہ سب گرے کے درے رہ جاتے ہیں جب آپ یہ 69 سال کی تاریخ دیکھتے ہیں. تو آج کشمیری چاہے وہ سری نگر میں ہے چاہے مظفر آباد میں ہے وہ یہی بات کہتے ہیں کہ آج ہمیں ہمارا حق خود ارادیت آپ 69 سال سے ہم دے نہیں پائے, تو آج کس حوالے سے آپ یہ تقریب بنا رہے ہیں یا آپ سیلیبریٹ کر رہے ہیں کہ جی ہم ایک بڑی جمہوریت ہیں؟ تو یہ دونوں چیزیں کہ آپ خود ہندوستان کے جو لوگ ہیں ان کو, اور پھر جس خاندان کی ہم بات کر رہے ہیں وہ براہمن خاندان ہے, وہ ایک اپر کاسٹ سے تعلق رکھتا ہے, تو یہ چیزیں ہمارے سامنے, یہ تو ہم کہتے ہیں کہ انہوں نے ڈائریکٹلی 40 سال حکومت کی ہے, انڈائریکٹلی وہ 55 سال حکمران رہے ہیں وہ, اور آگے بھی لگتا یہ ہے راہل گاندھی کیونکہ کانگریس کے صدر ہیں بن گئے ہیں تو وہ لگتا ہے کہ یہ خاندان جو ہے یہ حکمران خاندان رہے گا. تو ایسی صورتحال میں یہ کہنا کہ وہ دنیا کی سب سے بڑی جمہوریت ہے, ٹھیک ہے, इस्तेमाल कर रहे हैं, लेकिन कश्मीरियों को उनका वोट कार्ड नहीं दिया जा रहा, तो इसलिए वो सरापा एहतजाज है इस सारी चीज के बावजूद। और फिर वो मुल्क जो मसला खुद लेकर गया है अक्वामी मुत्तहदा में, और वो इस मसले का हल तस्लीम कर चुका है कि इस मसले का हल जो है वो वोट के जरिए है, रायशुमारी के जरिए है, तो आज वो उससे इनराफ कर चुका है और आज मुख्तलिफ हीरे बारे ढूंढ रहे हैं। अब ये
जी हाँ, और खालिद साहब, हम श्रीनगर भी जाएंगे और वहाँ भी आज जबरदस्त एहतजाज और हड़ताल रही, लेकिन मनीष कुमार को मौका देते हैं। मनीष कुमार, हमने देखा है कि नरेंद्र मोदी ने कश्मीरियों की जद्दोजहद आज़ादी को एक तरह से पाकिस्तान के अंदर दहशतगर्दी के साथ मुंसलिक कर दिया है, और आपके इल्म में है कि जब आलमी इक्तसादी फोरम चल रहा है तो वहाँ भी मोदी ने जो दहशतगर्दी के बारे में बात की, साफ इशारा उसका पाकिस्तान की तरफ था। ये बताइए कि जो कुछ कश्मीर में हो रहा है उसके हवाले से जो बैन अलाक़वामी सतह पर नुक्ता चीनी हो रही है भारत की, इसके हवाले से कोई आप तब्दीली देख रहे हैं इंतजामिया में?
देखिए, इंटरनेशनल लेवल पे हिंदुस्तान की कोई नुक्ता चीनी इस तरह से नहीं हो रही जैसा कि आप बता रही हैं। दूसरी बात यह है कि जो आप इसको नरेंद्र मोदी के बारे में ही सिर्फ ऐसा मत कहिए, क्योंकि हिंदुस्तान के अंदर में सारी पॉलिटिकल पार्टी, किसी भी की सरकार या कोई भी पॉलिटिकल पार्टी, उसकी सब कश्मीर के मसले पे, पाकिस्तान के मसले के ऊपर एक है, उनकी राय जरा सा भी कोई इधर से उधर नहीं है। दूसरी बात यह है कि भारत की तरफ से ये पाकिस्तान से जोड़ा नहीं जा रहा है। आप पाकिस्तान के अंदर में हाफिज सईद के बयानों को देखिए, जिस तरह से वो क्लेम करते हैं, जिस तरह से उनको एक इंटरनेशनल टेररिस्ट घोषित कर दिया गया है, उसके ऊपर इनाम रखे गए हैं, तो इसके बाद कोई सबूत नहीं, इसके बाद कोई इस पर आर्गूमेंट करने की कोई जरूरत ही नहीं है, क्योंकि क्योंकि कश्मीर के अंदर में ये हिंदुस्तान में एक राय है हर पॉलिटिकल पार्टी की कि ये पाकिस्तान फ्रेंड जो है एजुकेशन चल रहा है, ये एक बेसिक अंडरस्टैंडिंग होना चाहिए। रही बात अभी जो उन्होंने हिंदुस्तान की जमहूरियत के बारे में उन्होंने कही, लेकिन उनको शायद ये पता नहीं है कि हिंदुस्तान के अंदर में सिर्फ सेंट्रल गवर्नमेंट्स नहीं होते, यहाँ पे कुल मिलाकर के 30 अलग राज्यों में अलग अलग सरकारें हैं, वहाँ कोई खानदान नहीं बैठा हुआ है। तो ये सब बातें जो है बिल्कुल बचकानी सी लगती है कि भाई ये वहाँ पे क्या हो रहा है, नहीं हो रहा है। तो पॉइंट ये है कि कश्मीर में एक प्रॉब्लम है, उस प्रॉब्लम को कैसे आपको समझना होगा। एक ह्यूमैनिटेरियन ग्राउंड है जिसके ऊपर आप अगर किसी के साथ, अगर कश्मीर के अंदर में अगर किसी के साथ जाति होती है तो हिंदुस्तान के लोग ही उसका विरोध करते हैं। ऐसा नहीं है कि सरकार को यहाँ पे खुली छूट मिली हुई है कि वहाँ पे गोली चला दिया जाए, ऐसा नहीं है कि यहाँ पे पत्रकार नहीं है, यहाँ पे जर्नलिस्ट ऐसे नहीं है कि जो उसके खिलाफ आवाज उठाते हैं, या पॉलिटिकल पार्टी नहीं है जो ये सब सारे पॉलिटिकल पार्टी ये चाहते हैं कि भाई कश्मीर में जो है वहाँ पे लोगों को बिल्कुल उसको गोली चला दिया जाए। ये माइंडसेट, ये अंडरस्टैंडिंग भी कश्मीर को लेकर के बिल्कुल बिल्कुल बेकार है। दूसरी बात कि जो दूसरी बात उसमें एक चीज और हमें समझना पड़ेगा कि ये एक पॉलिटिकल मसला है, इसका सोल्यूशन कोई एजुकेशन हो रहा है, ठीक है एजुकेशन हो, पीसफुल एजुकेशन हो, उसके लिए कोई दिक्कत नहीं है। कहीं भी जाति होती है उसके साथ हिंदुस्तान के लोग भी खड़े हैं, कोई हिंदुस्तान के बाहर के लोग नहीं है, इनके अच्छे खासे रिश्तेदारियां हैं कश्मीर के साथ, बहुत सारे युवा जो है, यूथ जो है हिंदुस्तान में बैठे हुए, हमारे बहुत सारे मित्र हैं। तो ये बातें कहना ये बिल्कुल बेमानी की है।
अच्छा जी
बताइए
जी। नहीं, आप दोनों हजरात हमारे साथ रहे हैं क्योंकि हमें इस वक्त ज्वाइन कर रही हैं श्रीनगर से कश्मीर यूनिवर्सिटी में पढ़ाती हैं प्रोफेसर डॉक्टर हमीदा नईम, वो भी अपना नुक्ता नज़र देंगी। लेकिन मैं आप लोगों को याद दिलाऊं कि आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं, और हम भारत के अंदर उनका यौम जमहूरिया मनाए जाने के हवाले से बात कर रहे हैं। हमारे साथ डॉक्टर मनीष कुमार हैं, सीनियर सहाफ़ी, सियासी तज्ज़ियाकार हैं, नई दिल्ली में हैं, जबकि कश्मीरी रहनुमा सरदार खालिद इब्राहिम खान हैं जो मुजफ्फराबाद में होते हैं। हम अनकरीब कुछ कॉलर्स को भी लेंगे, लेकिन इस वक्त एक छोटा सा ब्रेक लेते हैं।
पाकिस्तान कहते हैं कि खबरें तो भाई लोकल होती हैं, लेकिन जब हमारे और दुनिया भर के मसाइल एक से लगने लगे तो आंखें खोली रखनी चाहिए।
पाकिस्तान और भारत के
क्या पता कौन सी खबर आपके काम आ जाए।
Great ideas.
25-year-old, 22-year-olds who are building billion-dollar companies.
Our dream is to bring new technologies.
View 360. सिर्फ आज न्यूज पर।
और हम श्रीनगर से डॉक्टर हमीदा नईम को लेते हैं। डॉक्टर हमीदा, ये बताइए, आज भारत यौमे जमहूरिया मना रहा है। हमारे साथ डॉक्टर मनीष कुमार हैं नई दिल्ली से, सरदार खालिद इब्राहिम खान हैं मुजफ्फराबाद से। आपसे हम सुनना चाहेंगे कि ये दिन श्रीनगर में किस तरह से देखा गया।
श्रीनगर में अदरवाइज भी ये दिन वैसे तो एक ब्लैक डे के मनाया जाता है, क्योंकि इस दिन की हमारे लिए अहमियत ये है कि जबकि गवर्नमेंट ऑफ इंडिया ने ये या हिंदुस्तानी नेशन ने इस दिन एक कॉन्स्टिट्यूशन अडॉप्ट किया है, तो कॉन्स्टिट्यूशनलिज्म पर उन्होंने अपनी फेथ रखी है। लेकिन कश्मीर में उनकी जो कारकर्दगी है, जो कुछ आज तक इन्होंने किया है, वो सिंबलाइज करता है उस सब की नफी, यानी कि उस सब के बरक्स, उस कॉन्स्टिट्यूशनलिज्म के जो भी यहाँ करते हैं वो सब उसके बरक्स है। इसलिए इट सिंबलाइजेस ऑल दैट इज ऑपोजिट टू कॉन्स्टिट्यूशनलिज्म। तो इसलिए कश्मीरी इस दिन को बहसेती एक ब्लैक दिन के मनाते हैं। और आप हैरान रहेंगे कि पिछले सालों में इतना जबरदस्त हड़ताल कभी नहीं रहा, और जितना इन्होंने फौज हर जगह तैनात किया था यहाँ चप्पे चप्पे पर, यानी पिछले दिनों से यहाँ जो कोचिंग सेंटर चलते हैं, जो बच्चे जाते हैं, वो भी एक हफ्ते से बंद पड़े हैं। जबरदस्त इन्होंने आज ये गैरिजन में तब्दील किया था पूरा शहर, वो शहर नहीं पूरी वैली। तो ये कश्मीरी दुनिया को ये बावर कराना चाहते हैं कि जो इंडियन कॉन्स्टिट्यूशन है, वी स्टैंड फॉर द रूल ऑफ लॉ, यहाँ पे वो उसकी बिल्कुल उसके बरक्स होता है। यहाँ कोई रूल ऑफ लॉ नहीं है, या जंगल लॉ है जो उन्होंने आपसा भी यहाँ लगाया। आपसा मीन्स टोटली विच इज एंटी कॉन्स्टिट्यूशन, और उसी के तहत हम पिछले 30 साल गुजार रहे हैं।
डॉक्टर हमीदा, डॉक्टर हमीदा, हम हमारे बहुत सारे
हकूक हैं, उनको सलब करता है वो जो इन्होंने कानून लगाया, विच इज टोटली एंटी कॉन्स्टिट्यूशन।
हमें बहुत सारे लोगों ने कॉल किया है, हम उनको भी जरा मौका देना चाहते हैं। अगर उनके पास कोई सवाल है डॉक्टर मनीष कुमार के लिए, जो भारत से हैं और जाहिर है यौम जमहूरिया मनाया जा रहा है भारत में, तो हमारे कॉलर्स उनसे सवाल करें। मर्दान चलते हैं जहाँ से शाहीन खान, अच्छा उनकी लाइन ड्रॉप हो गई, और मोहम्मद तारिक चुगताई ने कॉल की है कसूर से। जी जनाब, बात कीजिए।
जी अस्सलाम वालेकुम, मेरा डॉक्टर मनीष कुमार साहब से ये सवाल है कि ताकत के जरिए किसी की आवाज को तो नहीं दबाया जा सकता, लेकिन वजह क्या है कि बावजूद अक्वामे मुत्तहिदा की वाज़ेह करारदादों के बावजूद ये कश्मीर का मसला भारत को चाहिए कि इस खत्ते में अमन के लिए दोनों एटमी ताकतें भी हैं, पाकिस्तान भी है और इंडिया भी, तो ये मिल बैठ कर अगर इसका हल जितनी देर तक ना हुआ तो ये मसले तो खड़े होते रहेंगे।
जी बिल्कुल, आपने सही नुक्ता उठाया है। लेकिन डॉक्टर मनीष कुमार, जाहिर है भारत की सरकार की नुमाइंदा नहीं है, वो तो अपना तज्जिया ही देंगे। मलिक नायब खान ने कॉल किया है एफ आर कोहाट से। जी जनाब, बात कीजिए। मलिक नायब खान,
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
जी मैं अर्ज कर रहा हूँ मनीष कुमार साहब से। जी हेलो, आवाज आ रहा है?
हाँ, अच्छी नहीं है, लेकिन बाहर कैफ, बात कीजिए।
हेलो।
जी जी, बात कीजिए।
हेलो।
और हमें कॉल किया है लियाकतुल मुल्क ने देर से।
अस्सलाम वालेकुम नफीसा बहन, एक तो आपकी लाइनें खराब हो गई, इसकी जरा दोबारा मेंटेनेंस का अगर गुल प्रोग्राम हो तो उनको कहे कि ये ठीक करा जी। मैं ये कहूंगा जी कि आज सबसे बड़ा सवाल कश्मीर का ब्लैक डे है इंडिया के यौमी जमहूरिया के वक्त। दूसरी बात ये है कि ये तस्लीम शुद्ध हकीकत है कि लाखों शहादतें कश्मीरियों की इस बात की दलील है कि वहाँ जमहूरियत नहीं है, वहाँ के लीडर जमहूरियत पसंद नहीं है।
अच्छा जी, आपकी बात हमने सुन ली, आपके कॉल करने का शुक्रिया। मोहम्मद محمد یاسین نے کال کیا ہے سیالکوٹ سے. جی جناب بات کیجیے.
جی السلام علیکم میڈم.
وعلیکم السلام.
ہاں جی میں یہ عرض کرنا چاہ رہا ہوں جی کہ دنیا میں جو اس وقت بدامنی پھیلی ہوئی ہے اس کی مین وجہ جو ہے وہ اقوام متحدہ خود ہے, جو اس کا جو تنظیم ہے وہ اس لیے بنائی گئی تھی کہ وہ دنیا میں امن قائم کرے, تو وہ اپنے ہی فیصلوں کے امتیازی سلوک کرتی ہے. ابھی اس کے دو نمائندے پاکستان آئے ہوئے ہیں اپنی قراردادوں پر عمل درآمد کے لیے, لیکن کشمیر پر جو انہوں نے قراردادیں پاس کی ہوئی ہیں وہ ان کو یاد ہی نہیں رہی.
دلچسپ, بہت دلچسپ.
شکریہ جی.
اٹک سے گلاب خان کچھ کہنا چاہ رہے ہیں. جی جناب بات کیجیے.
جی السلام علیکم. جی
وعلیکم السلام.
جناب میری عرض یہ ہے کہ یوم جمہوریہ ان کو مبارک ہو, بڑی طاقت کا شوق بھی مبارک ہو, لیکن مسئلہ یہ ہے کہ بڑی بڑی طاقتیں بن کے اس انسانیت کا کیا حشر ہوگا, انسان کہاں جائے گا, اس کا بھی کوئی راستہ نہیں. تھینک یو.
سردار خالد ابراہیم صاحب آپ کی طرف آتے ہیں, کچھ متنازع باتیں بھی ہیں. ظاہر ہے کہ بھارت پاکستان پہ الزام لگاتا ہے کہ وہ کشمیری جنگجوہوں کو اسلحہ فراہم کرتا ہے. بین الاقوامی سطح پہ آپ کے علم میں ہے کہ پاکستان کی طرف اب انگلیاں اٹھائی گئی ہیں, جس کے نتیجے میں حافظ سعید پر پابندی لگائی گئی ہے اور انہوں نے جو ان کی چیریٹی کام کر رہی ہے اس کو بھی روک دیا ہے. اس پورے معاملے کو آپ کیسے دیکھیں گے؟
یہ دیکھیں, جب بنیادی مسئلہ جب تک موجود ہے اور کشمیر میں جب تک ان کو حق خود ارادیت نہیں مل رہا, تو ایسے ایلیمنٹس ہر جگہ موجود ہیں جو اس مقصد کے حصول کے لیے اپنا اپنا ایک طریقہ کار اپناتے ہیں, لیکن جنرلی جو زیادہ سیاسی جماعتیں ہیں کشمیر میں موجود ہیں وہ اس کا ایک پورا من حل چاہتے ہیں, اور اس کا پورا من حل جو ہے وہ ماس وائے رائے شماری کے اور کچھ نہیں ہے. جو بھی سیاسی جماعتیں ہیں وہ رائے شماری کی بات کرتے ہیں, اور وہ جب رائے شماری کی بات کرتے ہیں تو وہ کسی ایک مذہب کے لوگوں کے رائے شماری کی بات نہیں کرتے. اب جب رائے شماری کی بات کرتے ہیں تو ہم مسلمان ہے, ہندو ہے, سکھ ہے, عیسائی ہے, بدھ ہے, جو کشمیر میں رہتا ہے اب اس کے حق خود ارادیت کی بات کرتے ہیں. اس لیے جب اصول کی بات کی جاتی ہے تو وہ رائے شماری کی بات ہے, وہ حق خود ارادیت کی بات ہے, اور وہ ہر مذہب کے لیے حق خود ارادیت کی بات ہے. تو اس لیے اگر ہم اس اصول کو سامنے رکھیں اور اس پہ چلنے کی کوشش کریں تو میں سمجھتا ہوں کہ پھر یہ جو الزامات پاکستان پہ لگ رہے ہیں, پاکستان میں بھی ایسا ایلیمنٹ موجود ہوگا جو ایسے لوگوں کو سپورٹ کرنا چاہے گا جو رائے شماری سے ہٹ کے بات کرتے ہیں, جو ہندوستان کے لیے بھی مسئلہ بن سکتے ہیں, پاکستان کے لیے بھی مسئلہ بن سکتے ہیں. لیکن اگر آپ اصول کی بات کرتے ہیں, اور پاکستان کا جو موقف رہا ہے پچھلے 70 سال سے کہ کشمیریوں کا ان کو حق خود ارادیت ملنا چاہیے, اور وہ بھی یو این ریزولوشن کے مطابق, تو پھر اس بات کی گنجائش نہیں ہے. ایسا 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 انسر ہر جگہ موجود ہے, بھارت میں موجود ہے. بھارت میں یہ تو کشمیر ایسا ہے جو انٹرنیشنل ایشو ہے, جو ڈسپیوٹڈ ٹیریٹری ہے, لیکن اس سے ہٹ کر 13 علیحدگی پسند کی تحریکیں چل رہی ہیں, ان کو بھی سپورٹ کہیں نہ کہیں سے مل رہی ہے. اور بھارت میں اپنے بھارت خود سپورٹ کرتا ہے کئی علاقوں میں دہشت گردی کو. پاکستان کے بلوچستان کے حوالے سے بھارت کئی دفعہ بات کرتا ہے, وہ سیٹلڈ ایریا ہے, وہ پاکستان کا حصہ ہے. وہاں جب وہ بات کرتا ہے اور وہاں یہ ثبوت ہے کہ بھارت جو ہے وہ علیحدگی پسندوں کو وہاں سپورٹ کرتا ہے, تو یہ دونوں طرف سے ہو سکتا ہے. چین میں بھارت چین کے خلاف بھی بات کرتا ہے, چین بھارت کے خلاف بھی بات کرتا ہے. تو یہ جو اس خطے میں ایک ماحول ہے اس میں باہر سے سپورٹ مل رہی ہے, اور پھر جس کو بھی سپورٹ مل رہی ہے باہر سے وہ اس کو جائز سمجھتا ہے, جو اس کے خلاف ہے وہ اس کو ناجائز سمجھتا ہے. ہم جو کشمیری ہیں ہم پھر یہ کہتے ہیں کہ ہم کسی قسم کی جو باہر سے امداد مل رہی ہے وہاں سوائے پاکستان کی مورل سپورٹ کے, پاکستان کی پولیٹیکل سپورٹ کے, ہم کسی اور قسم کی امداد نہیں چاہتے. جو کچھ سری نگر میں ہو رہا ہے پچھلے ایک سال سے, اور جو نوجوان سڑکوں پہ روز مرہ نکل رہا ہے, اس کو کسی کی سپورٹ حاصل نہیں ہے, اس کو کسی کی سپورٹ ضرورت بھی نہیں ہے. وہ خود ایک چیز کو سمجھ رہا ہے اور وہ روز مرہ کی بنیاد پر اس چیز کو فیس کر رہا ہے. تو ہم پھر یہ کہیں گے کہ کسی قسم کی کراس بارڈر ٹیررزم جو ہے اور جو سپورٹ ہے وہ ہمیں پیس چاہیے, لیکن ہم یہ کہہ رہے ہیں کہ ہمیں مورل سپورٹ جو ہے وہ مل رہی ہے, وہ ملنی چاہیے. ہمیں عملاً جو ہے وہ سیاسی سپورٹ ملنی چاہیے, صرف پاکستان کی طرف سے نہیں, ساری بین الاقوامی برادری کی اس طرف سے, جنہوں نے ہمارے اس علاقے خود ارادیت کو سپورٹ کیا, چاہے وہ امریکہ میں بیٹھا ہوا ہے, چاہے وہ برطانیہ میں بیٹھا ہوا ہے, چاہے وہ عرب دنیا میں بیٹھا ہوا ہے. وہاں سے ہمیں جو مورل سپورٹ ہے اور جو اصولاً ہمارا حق خود ارادیت ہے اس کو وہ سپورٹ ملنی چاہیے. باقی جو بات بھارت کہہ رہا ہے وہ ہماری سمجھ سے بالاتر ہے. اگر یہ بات اگر آپ کہہ رہے ہیں تو آپ خود کیا کر رہے ہیں وہ دیکھنے والی بات ہے, اور آپ خود اس سے پہلے کیا کر چکے ہیں وہ بھی دیکھنے والی بات ہے. آپ نے کشمیریوں کو ہر موقع پر دبانے کی کوشش کی ہے اور طاقت کے بل بوتے میں دبانے کی کوشش کی ہے. یہ چیز کشمیریوں کے لیے قطعاً قابل قبول نہیں ہے.
جی جی, ہم عنقریب سیگمنٹ کو ختم کریں گے, لیکن ہم ڈاکٹر منیش کمار کو موقع دینا چاہتے ہیں. ڈاکٹر منیش, آپ کے علم میں ہے کہ چین اور پاکستان اب قریب آ رہے ہیں, اور جو پاک چین راہداری منصوبہ ہے اب کہا یہ جا رہا ہے کہ وہ متنازع علاقے سے گزرے گا, گلگت بلتستان کے ذریعے گزرتا ہوا گوادر تک پہنچے گا. اس پر بتائیے کہ بھارت کے کیا اعتراضات سامنے آئے ہیں؟
دیکھیے, اس میں تو انڈین گورنمنٹ نے پہلے ہی اس پہ اعتراض ظاہر کر دیا ہے, کیونکہ وہ ہندوستان اس کو مانتا ہے کہ ڈسپیوٹڈ علاقہ ہے. ڈسپیوٹڈ علاقہ یہ پاکستان بھی مانتا ہے کہ ڈسپیوٹڈ علاقہ ہے, اس کے کشمیر کے لوگ بھی مانتے ہیں کہ ڈسپیوٹڈ علاقہ ہے. تو ڈسپیوٹڈ علاقہ اگر ہے تو کوئی بھی پاکستان کی سرکار ہو یا چین کی سرکار ہو وہ اس پہ اس طرح کے کام کو نہیں کر سکتے ہیں, یہ ہندوستان کی طرف سے یہ دلیل دی گئی ہے. ساتھ ہی ساتھ اس پہ امریکہ نے بھی اس پہ آبجیکٹیوز اٹھائے ہیں. تو یہ ایک مسئلہ ہے جس کے اوپر جو ہے پورا ابھی آنے والے دنوں میں کچھ اور بھی اس میں نظر آئے گا کہ کیا ڈپلومیٹکلی اس کو کس طرح سے اس کو حل کیا جاتا ہے. یہ ایک مسئلہ جو ہے وہ بنا رہے گا. لیکن جہاں تک بات ابھی جو کشمیر کو لے کر کے جو اتنی ساری باتیں ہو رہی ہیں, میں اس میں بہت ہی مطلب ایک کلیئر کٹ پوائنٹ آف ویو میں ہندوستان کی طرف سے میں بتاؤں کہ جو سرکار, پولیٹیکل پارٹیز اور جو لوگ یہاں پہ کہتے ہیں کہ یہاں پہ اگر بات رائے شماری کی اگر ہوگی تو یہ تو بھول جائیے کہ اب وہاں پہ کوئی رائے شماری ہو, یہ نہیں ہو سکتی. اب یہ پاسبل بھی نہیں ہے, کیونکہ قرار کے مطابق جو یو این میں جو رائے شماری کی جو بات کہی اس کا کنڈیشن بہت ہی ایسے جٹل ہیں, اتنا کمپلیکس کنڈیشن کے تحت جو رائے شماری کی بات کہی گئی ہے کہ جو پاسبل نہیں ہے. کیا پاکستان ایک اپائے کشمیر کے اندر سے اپنے سارے آرمیز کو ہٹا لے گا؟ رائے شماری کی پہلی شرط ہی یہی ہے. تو یہ کہنا یہ ٹھیک ہے, پولیٹیکل باتیں پولیٹیکل پارٹیز کر سکتی ہیں, اس کو لے کر کے ٹرین چلائے جا سکتے ہیں, اس کو لے کر کے ایکٹیوسٹ جو ہے یہ کر سکتے ہیں. تو یہ ایک مسئلہ جو ہے رائے شماری تو بھول جانا چاہیے, رائے شماری نہیں ہوگا. یہ بالکل نہ یو این کروا سکتا ہے نہ کوئی بھی دنیا کی کوئی طاقت جو ہے ہندوستان کے اندر میں کشمیر کو لے کر کے رائے شماری کے اوپر کوئی پریشر ڈالا جا سکتا ہے.
اچھا,
بالکل, ہاں, یہ فارگٹن بنے سوال ہے.
اچھا,
اب جو دوسری بات جو ہے کہ جو وہاں پہ لوگوں کو ساتھ جو پرابلم ہو رہی, جو میڈم جو بات کہہ رہی تھی اسے بھی بہت اتفاق رکھتا ہوں. صحیح بات ہے کہ وہاں پہ جس طرح سے جو آزادی, جس طرح کی چیزیں جو ہے ہندوستان کے عام شہریوں کو ملتا ہے دوسرے علاقوں میں, وہ وہاں پہ نہیں ملتا. وہاں کے لوگوں کے ساتھ دقتیں ہیں. اس کا سولوشن کیسے نکلے گا, اس کے اوپر آگے بات چیت ہوگی. اس سے آگے بات چیت ہونا چاہیے.
ہم سیگمنٹ کو ختم کرنے سے پہلے ایک کالر کو لے لیتے ہیں. سوابی سے امین خان کچھ کہنا چاہ رہے ہیں. جی جناب, بات کیجیے. سوابی سے امین خان.
ہلو جی.
جی جی,
آ رہی ہے؟
جی آ رہی ہے, آ رہی ہے.
اچھا, میں یہ بات کرنا چاہتا ہوں کہ ملیشیا سمندر کی ٹیمر علیحدہ کر سکتا ہے, تو کیا اقوام متحدہ کشمیر کے بارے میں ہندوستان پہ دبا نہیں ڈال سکتا؟ شکریہ.
جی, آپ نے اقوام متحدہ کی بات کی, اور ہم آگے چل کے اقوام متحدہ کے حوالے سے مزید بات کریں گے, کیونکہ فلسطین کا بھی مسئلہ زیر غور ہے. لیکن ہم شکریہ ادا کرنا چاہتے ہیں, ہمارے ساتھ ہیں سری نگر سے کشمیر یونیورسٹی کی پروفیسر ڈاکٹر حمیدہ نعیم, ان کے ساتھ ہے سردار خالد ابراہیم مظفر آباد سے جو کشمیری رہنما ہیں, اور بھارت سے تھے نئی دہلی سے ڈاکٹر منیش کمار جو سینئر صحافی اور سیاسی تجزیہ کار ہیں. بہت شکریہ آپ تینوں مہمانوں کا, اور ہماری طرف سے خدا حافظ. اس کے بعد ایک بریک لیتے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं, और हम अपने अगले मौजू की तरफ आते हैं। मौजू वो है जो कि इस वक्त पाकिस्तान में भी चल रहा है, यानी कि जैनब का केस, जिसमें कुछ पेशरफ्त हुई है। गालिबन पाकिस्तान के अंदर एक एंकर पर्सन ने इस कहा है कि जो कातिल थे जैनब के, उनके कई बैंक अकाउंट्स थे। उस पर स्टेट बैंक ऑफ पाकिस्तान ने उसकी तर्दीद भी की है। इस पर हम बात करेंगे कि मीडिया में किस तरह की खबरें चलाई जा रही हैं। दीगर ये कि चीफ जस्टिस ने एक और बच्ची का, जो मर्दान में मारी गई आसमा, उनका भी सुओ मोटो नोटिस लिया है। इस पर बात करने के लिए हमें इस वक्त ज्वाइन किया है सुप्रीम कोर्ट के वकील महमूद अशरफ ने, जबकि मीडिया में नुमाइंदा रियाज सोहेल भी हमारे साथ हैं। लेकिन सबसे पहले हम आपको इस सिलसिले में एक रिपोर्ट सुनाते हैं, पेश कर रहे हैं जियाउर रहमान।
फेडरल इन्वेस्टिगेशन एजेंसी लाहौर सर्कल ने सुबह पंजाब के शहर कसूर में 6.5 साल जैनब कत्ल केस के मुलजिम इमरान के मुबैना बैंक अकाउंट से मुतल्लिक अपनी तहकीकात मुकम्मल कर ली है। FIA के बाखबर जराये ने अपना नाम ना बताने की शर्त पर वॉइस ऑफ अमेरिका से बात करते हुए कहा कि उनकी टीम ने कसूर जाकर मुलजिम इमरान के अकाउंट बारे तहकीकात की। तहकीकात के बाद ये बात सामने आई कि मुलजिम इमरान का कोई अकाउंट नहीं है, जिस पर पंजाब हुकूमत के तर्जुमान ने प्रेस कॉन्फ्रेंस करते हुए FIA की रिपोर्ट की तस्दीक की। तर्जुमान पंजाब हुकूमत मलिक अहमद खान ने कहा कि जुमेरात की शाम जैनब कत्ल केस के मुलजिम इमरान के मुतअद्दिद बैंक अकाउंट्स की खबरें सामने आने पर वज़ीर आला पंजाब ने नोटिस लेते हुए इस मामले पर GIT बनाकर इसकी तहकीकात का हुक्म दिया था।
ये कतई तौर पर डॉक्टर शहीद मसूद साहब ने बिल्कुल बेबुनियाद, मनगढ़ंत और एक ऐसी अटेम्प्ट की जिसकी हमें अभी तक समझ नहीं कि उन्होंने क्यों की, लेकिन उसके जितने कॉन्सिक्वेंसेस हो सकते थे वो सोचे बगैर की। अब ये इतनी बड़ी द्रोह गोई, इतना बड़ा गलत कदम जिसने पूरी कौम को हैजान की कैफियत के अंदर मुब्तला किया हुआ था, और अगर एक अक्यूज्ड पकड़ा गया, वेरीफाई हो गया, उसको DNA के टेस्ट ने कन्फर्म कर दिया, बाकी सारी एविडेंसेस ने कन्फर्म कर दिया, तो ये वो काम था जिसपे डॉक्टर शाहिद मसूद ने इसको डिट्रैक करने की कोशिश की। दो दफा डॉक्टर शाहिद मसूद साहब को हम कह चुके हैं कि वो आकर GIT के सामने पेश हों, और वो GIT के सामने नहीं आए।
जैनब कत्ल केस में पहले से बनने वाली GIT में ही दो अरकान, स्टेट बैंक ऑफ पाकिस्तान और FIA के नुमाइंदों को शामिल किया गया था। FIA के अफसर ने बताया, पुलिस ने जैनब कत्ल केस के मुलजिम इमरान का वीडियो बयान लीक करने पर सेंट्रल इन्वेस्टिगेशन एजेंसी मॉडल टाउन के दो अहलकारों को मुअत्तल करते हुए उनके खिलाफ मुकदमा दर्ज कर लिया है। दोनों अहलकारों के मोबाइल फोन भी जब्त कर लिए गए हैं। पुलिस ने जैनब कत्ल केस के मुलजिम को CIA मॉडल टाउन पुलिस स्टेशन में तफ्तीश के लिए रखा था। कुंवर रहमान खान, वॉइस ऑफ अमेरिका, लाहौर।
और हम महमूद अशरफ की तरफ जाते हैं जो कि सुप्रीम कोर्ट के वकील हैं। महमूद अशरफ, ये बताइए, ये इमरान अली केस में क्या पता चला है कि क्या उनके मजीद जो माफिया था, जो 2015 में भी छोटी बच्चियों को अगवा करके और उन पर तशद्दुद करता था, उसके साथ कोई लिंक अभी तक पता चला है?
देखिए जी, अभी तक तो जो पुलिस की रिपोर्ट्स हैं उनके मुताबिक तो इसको 8 जो रेप्स हैं विद मर्डर, 7 विद मर्डर हैं और एक बच्ची अभी जिंदा है, उसमें ये कहा गया है कि इसका जो DNA है वो टेस्ट में मैच कर गया है और ये उसमें इन्वॉल्व है। बाकी जो 2015 से जो मामलात हैं उस सिलसिले में अभी कोई हतमी इन्वेस्टिगेशन सामने नहीं आई, लेकिन अब तक की जो इन्वेस्टिगेशन है उसके रिपोर्ट के मुताबिक भी काफी कुछ बातें जो है वो मुतजाद पाई जाती हैं, जिसके मुतालिक मेरा ख्याल है कि आइंदा कुछ दिनों में इस बात की वजाहत होगी।
रियाज सोहेल, आपका मीडिया से ताल्लुक है, आप मुल्क से बाहर खबरें भी देते हैं, आप जानते हैं कि एंकर पर्संस कभी कभी इस तरह की खबरें दे देते हैं जिससे बहुत ज़्यादा तशवीश फैल जाती है, लेकिन शाहिद मसूद ने ये जो स्टोरी भेजी थी या फाइल की थी, आपके ख्याल में उसमें कोई सदाकत है कि जो कातिल इमरान अली के, इनके कई बैंक अकाउंट्स हैं?
جی آج اسٹیٹ بینک کی طرف سے بھی جو اعلامیہ جاری ہوا تھا شام کے وقت, وہ اس میں بھی یہ ڈینائل کیا گیا تھا کہ اس جو عمران علی ہیں ان کے کوئی بھی اکاؤنٹس نہیں پائے گئے. پاکستان میں جب سے الیکٹرانک میڈیا آیا ہے تو ایک جو دور شروع ہو گئی ہے وہ جو جرنلزم میں کم ہے, اور یہ جو پوائنٹ آف ویو معلوم کرنے کے جو تجزیاتی پروگرام ہوتے ہیں ان کی دوڑ ہے, ریٹنگ کی دوڑ ہے, ہر کوئی اس میں اپنا حصہ ڈالنے کی کوشش کرتا ہے اور آگے یعنی آگے سے آگے جانے کی کوشش کرتا ہے. اور بھی اتفاق ہے کہ ان اینکر پرسنز میں ایک بڑی تعداد وہ ہیں جن کا ماضی میں کوئی صحافتی جو رول نہیں رہا یا صحافتی کیریئر نہیں رہا, تو اس وجہ سے وہ اس سنسنی خیزی کو ہی خبر سمجھتے ہیں اور جو صحافت کے بنیادی اصول ہیں ان کو اس کے دوران نظر انداز کر دیتے ہیں, جس کی وجہ سے اس قسم کی صورتحال پیدا ہوتی ہے.
محمود اشرف, آپ کورٹس کی کا جو کردار ہے اس کی طرف ذرا سا ہمیں بتائیں. اس وقت ہمارے پاس جو اطلاعات آئی ہیں کہ مردان میں بھی ایک 4 سالہ بچی آسمہ کے کیس پر چیف جسٹس ثاقب نثار نے سوو موٹو نوٹس لیا ہے, یہ آپ کے خیال میں عدالت نے کس حد تک اس زینب کے واقعے سے سیکھا ہے؟
دیکھیں جی, سب سے پہلے تو بات یہ ہے کہ ہماری بدقسمتی ہے اس ملک میں کہ جو ایڈمنسٹریشن ہے یا حکومت ہے اس کے ادارے بالکل فلور کی طرف جا رہے ہیں. ایک اتنے عرصے سے سلسلہ چل رہا تھا, آج جب زینب کیس کے ذریعے وہ میڈیا میں آیا یا اس کو سوشل میڈیا میں اٹھایا اور عدالتوں نے لیا تو پھر پتا چلا کہ کس طریقے سے یہ سیریل کلنگ ہو رہی تھی. تو عدالتیں پہلے تو اس معاملات میں عمل دخل نہیں دیتی کہ یہ ادارے اپنا کام کر رہے ہوتے ہیں. جب ادارے کام نہیں کرتے اور عدالت دیکھتی ہے کہ اس میں ان کی مداخلت بہت ضروری ہے تو پھر سپریم کورٹ سوو موٹو نوٹس لیتی ہے, اور سوو موٹو نوٹس لے کے جو ارباب اختیار ہیں اور جو اس کام کو کرنے کے پابند ہیں ان کو پھر وہ اس قانون کے تحت چلنے کا حکم دیتی ہے, اور اس طریقے سے جو بھی کیس ہے اس کے متعلق خود اپنی نگرانی میں وہ اس کی جو پروسیڈنگ ہے دوسری وہ چلانے کا حکم دیتی ہے. ہمارے پاکستان میں آپ دیکھیے کہ کچھ عرصہ سے سپریم کورٹ کو بہت ہی ایسے بھی معاملات میں سو موٹر نوٹس لینا پڑا جو صرف ایگزیکٹو کے اختیارات تھے, لیکن وہاں مکمل اس سے کوتاہی برتی جاتی تھی, بلکہ جو نااہلی اور بددیانتی اس حد تک پہنچ چکی تھی کہ عوام کو چاہے دودھ کا مسئلہ ہو چاہے اور یہ جو سپریم کورٹ نے پانی کے مسئلے میں اس طرح کے لیے, تو یہ جو مسئلہ جو زینب کیس ہے اس میں اس کا سپریم کورٹ کا نوٹس لینا نہایت ضروری تھا تاکہ اس کیس کو جس سے بادی نظر میں یہ بات معلوم ہوتی ہے کہ یہ ایک شخص اس میں ملوث نہیں ہے بلکہ اس میں شاید اور بھی بہت سے لوگ ملوث ہوں, یا جیسے آپ دیکھیے کہ جو پوسٹ مارٹم رپورٹ ہے وہ تو یہ بتاتی ہے کہ اس کی جو لاش ہے 2-3 دن پرانی ہے, بلکہ جبکہ ساتھ اس میں یہ بھی کہا کہ یہ دو سے چار دن جو ہے کیپٹیو میں رہی, جس نے اغوا کیا اس نے اس کو اپنے قید میں رکھا. لیکن ہمیں جو یہ اس کا سٹیٹمنٹ سناتے ہیں عمران علی کا, وہ یہ کہتا ہے کہ میں نے لے جانے کے 1.5 گھنٹے کے اندر اندر اس کے ساتھ ریپ کیا اور اس کو قتل کر دیا. تو یہ باتیں ابھی بہت وضاحت طلب ہیں اور اس میں بہت سے امور ہیں. یہ اچھی بات ہے کہ سپریم کورٹ نے جے آئی ٹی قائم کی ہے اور وہ جے آئی ٹی جو ہے وہ انویسٹیگیٹ کر کے اصل معاملات کو بھی ڈگ آؤٹ کرے گی, جس کو کسی بھی مسئلے کے تحت شاید چھپانے کی بات ہو رہی ہو.
آپ دونوں حضرات چند منٹ اور رہیں ہمارے ساتھ, کچھ کالرز کو لیتے ہیں اور اگزئی ایجنسی سے گلفام کچھ کہنا چاہ رہے ہیں. جی جناب. وعلیکم السلام.
میڈم میں آپ کی مہمانوں سے تھوڑا سا ایک سوال کرتا ہوں. میں یہ کہنا چاہتا ہوں کہ یہ ڈی این اے کی ٹیسٹ کے بارے میں جو بات کرتا ہوں, جو اس آدمی کا تو پہلی ڈی این اے ٹیسٹ نہیں ہوا تھا, پہلی دفعہ یعنی کیس کے بعد اس کا ٹیسٹ کر رہے یہ لوگ, اور یہ لاش کے اوپر تو 2-3 دن گزر گیا, کیسے یہ لوگوں کو پتہ چل گیا کہ یہ عمران علی ہے؟ اور ابھی تک یہ صحیح پتہ بھی نہیں ہے کہ یہ عمران علی ہے یا نہیں ہے, اور وہ ابھی تو قبول کیا ہے پولیس کی دباؤ کی وجہ سے, بعد میں قبول کرے گا یا نہیں کرے گا.
اچھا, اور چترال سے محمد شفیع کچھ کہنا چاہ رہے ہیں؟
السلام علیکم جی, محمد شفیع چترال بونی وکیل صاحب سے سوال میں یہ کروں گا کہ سپریم کورٹ جو ہے اس کو عدالت پہ پیش کرنے کے لیے صرف ہمارے پاس ڈی این اے رپورٹ موجود ہے, لیکن باہر کے ملکوں میں بطور شہادت آپ اس کاغذ کے ٹکڑے کو پیش کر سکتے, لیکن پاکستان کی کورٹ اس بات کو نہیں مانتا. اگر شہادتیں نہیں ہوتے نہیں ملتے, کیا یہ کاغذ کا ٹکڑا جو ہے ڈی این اے رپورٹ جس پہ ہے یا عدالت کو قبیل قبول ہوگا؟ اگر نہیں ہوگا تو اس بندے کو سزائے موت جو ہے وہ کیسے ملے گا؟ بہت شکریہ.
بڑا اچھا سوال ہے, اور محمود اشرف پہلے آپ اس کا جواب دیں کہ ڈی این اے اس وقت اس کا جو ملا ہے کیا یہ قابل قبول ہوگا کورٹ میں؟
جی بالکل, یہ ڈی این اے کے جو انالیسز ہیں وہ قابل قبول ہیں کورٹ میں, لیکن بعض اوقات ایسے صورتحال ہوتی ہے کہ جس لحاظ سے سیمپل لیا جاتا ہے وہ سیمپل لینا بامطابق مروجہ طریقہ کار نہیں ہوتا, تو اس میں اگر مشکوک حالات پائے جائیں یا مشکوک واقعات پائے جائیں تو اس کی کریڈیبلٹی کو چیلنج کیا جا سکتا ہے. نہیں تو ایسی کوئی بات نہیں کہ پاکستان میں جو ڈی این اے کی رپورٹس ہے اس کو عدالت جو ہے عدالتیں قبول نہیں کرتی, وہ اس کو یکسر رد نہیں کرتی, لیکن کیونکہ یہ شہادت ہوتی ہے اور ایکسپرٹ کی اوپینین ہوتی ہے, اس ایکسپرٹ کی اوپینین میں ہمیشہ یہ گنجائش رہتی ہے کہ کوئی اس کو سچا یا کوئی اس کو غلط ثابت کرے. اگر کوئی غلط ثابت کر دیتا ہے اپنے آرگومنٹ سے اور کچھ واقعات پیش کر کے تو پھر یہ ضروری نہیں کہ اس پہ رلائی کیا جائے, لیکن عام حالات میں ڈی این اے رپورٹ جو ہے وہ شہادت میں قابل قبول ہے اور اس پر سزا دی جا سکتی ہے, اور کیپٹل پنشمنٹ بھی, یہ سب سے بڑی سزا یعنی سزا موت بھی ہو سکتی ہے, اس میں کوئی ایسی قانونی سکم نہیں ہے.
ریاض سہیل, ہم اس سیگمنٹ کو ختم کر رہے ہیں لیکن جانے سے پہلے یہ بتائیے, ہماری جو معلومات ہے وہ یہ کہ پہلے بچیوں پر تشدد کیا جاتا تھا, اب ان کو قتل کر دیا جاتا ہے تاکہ ان کی شہادت سامنے نہ آئے, یہ کس حد تک درست ہے؟
جی جس طریقے سے ان تشدد کے واقعات میں اضافہ ہو رہا ہے اس سے تو یہی نظر آتا ہے کہ اب اس طریقے جو بچیوں کو پہلے زیادتی کا نشانہ بنایا جاتا ہے, اس کے بعد انہیں ہلاک کر دیا جاتا ہے کہ تاکہ وہ شناخت ختم کی جا سکے, اور ویسے تو سالانہ رپورٹ میں یہ آ رہا تھا کہ پنجاب میں یہ واقعات کم ہوئے ہیں, مگر ان کی جو شدت ہے وہ پنجاب میں کہیں زیادہ نظر آ رہی ہے.
بہت شکریہ, ہم یہاں اس سیگمنٹ کو ختم کرتے ہیں اور اپنے مہمانوں کا شکریہ ادا کرتے ہیں. ہمارے ساتھ تھے میڈیا سے اور بین الاقوامی میڈیا سے منسلک ریاض سہیل جو کراچی میں ہوتے ہیں, اور ان کے ساتھ تھے ملتان سے سپریم کورٹ کے وکیل محمود اشرف. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک چھوٹا سا بریک لیتے ہیں.
سامعین, ہمارے پروگرام میری کہانی کا دن جمعرات کے بجائے اب بدھ ہو گیا ہے.
تو ہر بدھ کو پاکستان میں رات 9 سے 9:30 بجے اور بھارت میں 9:30 بجے سے 10 بجے تک سنیے ہمارا پروگرام میری کہانی.
اور ہمارا پروگرام کچھ تو کہیے بدستور ہفتے کے روز آپ سن سکتے ہیں, لیکن وقت اس کا بھی تبدیل ہو چکا ہے اور اب یہ پروگرام آپ سنیں گے پاکستان کے وقت کے مطابق رات 9 اور بھارت میں 9:30 بجے. ہر بدھ کو پروگرام میری کہانی اور ہر ہفتے کو پروگرام کچھ تو کہیے میڈیم ویوز 972 کلو ہرٹز پہ.
آپ یہ پروگرام اردو سروس کے فیس بک پیج پر لائیو بھی سن سکتے ہیں اور اس دوران اپنے میسجز ہمیں بھیج سکتے ہیں. ہمارا فیس بک ایڈریس ہے www.facebook.com/voaurdu.
جی, آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں, اور ہم اپنے آخری موضوع کی طرف آتے ہیں. موضوع ہے عالمی اقتصادی فورم جس کا اجلاس اس وقت ڈیووس سوئٹزرلینڈ میں چل رہا ہے. جیسا کہ آپ لوگوں کے علم میں ہے کہ ریپبلکن صدر ڈونلڈ ٹرمپ نے اس اجلاس میں شرکت کی, انہوں نے اب سے تھوڑی دیر پہلے ایک تقریر بھی کی, اور ہم بات کریں گے پچھلے دنوں کی سرگرمیوں اور ان کے ساتھ جو یہاں امریکہ میں ریپبلکن انتظامیہ کی جو پالیسیاں ہیں اور ان کی مقبولیت یا غیر مقبولیت کے بارے میں. ہمیں اس وقت جوائن کیا ہے ریپبلکن پارٹی کے حامی عدیل شاہ جو یہاں میریلینڈ میں ہوتے ہیں, اور نیو یارک سے ہمارے ساتھ ہیں ڈیموکریٹک پارٹی کے عہدیدار ملک ندیم عابد. لیکن آئیے سب سے پہلے آپ لوگوں کو اسی حوالے سے ڈیووس میں جو فورم ہوا ہے اس کے حوالے سے ایک رپورٹ سناتے ہیں. پیش کر رہے ہیں اسد نذیر.
عالمی اقتصادی فورم میں شرکت کے لیے صدر ٹرمپ نے ڈیووس پہنچنے کے بعد اسرائیلی وزیر اعظم نتن یاہو سے ملاقات کی. ملاقات کے بعد مشرق وسطی امن مذاکرات کے بارے میں انہوں نے کہا, رقم فراہم کرنے کے لیے موجود ہے لیکن جب تک وہ مذاکرات شروع نہیں کرتے اس وقت تک ان کو یہ امداد نہیں ملے گی. میں آپ کو یہ بتانا چاہتا ہوں کہ اسرائیل امن کے لیے خواہاں ہے. اس سے قبل صدر ٹرمپ نے ان افواہوں کو مسترد کیا تھا کہ برطانیہ کی وزیر اعظم ٹریزا مے کے ساتھ اختلافات ہیں. انہوں نے کہا کہ یورپی یونین سے برطانیہ کے انخلا کے بعد دونوں ملکوں کے درمیان تجارتی رابطوں میں اضافہ ہوگا. عالمی اقتصادی فورم میں صدر ٹرمپ کے عالمی تجارت کے بارے میں خیالات کے حوالے سے گومگو کی کیفیت موجود ہے. ڈنمارک کے وزیر اعظم راسموسین کہتے ہیں,
میرا
خیال ہے کہ خواہ کوئی بڑے ملک کا لیڈر ہو یا چھوٹے ملک کا, ہر ایک چاہتا ہے کہ بین الاقوامی تجارتی چیلنجوں کا مقابلہ کرنے کے لیے ایک دوسرے سے تعاون کیا جائے. ڈیووس میں ہونے والی اس کانفرنس میں عالمی سطح پر اقتصادی عدم مساوات پر تشویش کا اظہار کیا جا رہا ہے. اکثر تجزیہ کاروں کا خیال ہے کہ ایسے ممکنہ خطرے سے بچنے کے لیے عالمی اور تجارتی لیڈر باہمی صلاح مشورے کر رہے ہیں. آج جمعے کے روز کانفرنس کے اختتامی اجلاس سے صدر ٹرمپ خطاب کر رہے ہیں. سٹی یونیورسٹی لندن کے پروفیسر اندرجیت کا کہنا ہے,
President Trump will be speaking to two audiences, the ones assembled in front of him and the his voter base at home.
آج جمعے کے روز کانفرنس کے اختتامی اجلاس سے صدر ٹرمپ خطاب کر رہے ہیں, ایک تو وہ جو اس اجلاس میں شریک ہیں, دوسرے خود ان کے امریکی عوام. ظاہر ہے کہ وہ اپنے عوام کو یہ پیغام دینا چاہیں گے کہ وہ امریکی مفادات کو اولیت دے رہے ہیں. بہرحال ڈیووس میں ہونے والی اس کانفرنس میں صدر ٹرمپ کے اختتامی خطاب پر سبھی کی توجہ مرکوز ہے. اسد نذیر, وائس آف امریکا, واشنگٹن.
جی, اور جیسے کہ آپ جانتے ہیں کہ خطاب ہو چکا ہے, اس پر بھی ہم بات کریں گے, لیکن اس خطاب پہ آنے سے قبل ہم آتے ہیں جیروسلم کے مسئلے پہ. جیسے کہ آپ لوگوں کو علم ہے, ڈونلڈ ٹرمپ نے جیروسلم کو اسرائیل کا دارالخلافہ قرار دیا تھا, اور اس پر ہم عدیل شاہ کو سننا چاہتے ہیں. شاہ صاحب, آپ بتائیے کہ ایک دو باتیں جو انہوں نے کی, ڈونلڈ ٹرمپ نے کی, نتن یاہو سے ملاقات کے بعد انہوں نے کہا کہ امریکہ فلسطینیوں کو امداد بند کر دے گا اور اس صورت میں ان کو دے گا کہ وہ میز پر آئیں اور اسرائیل کا جو معاملہ ہے اس پر امریکہ کے نقطۂ نگاہ سے سامنے آئیں اور کوئی تصفیہ کی طرف آگے پیش قدمی کریں. اس کے بارے میں آپ کی کیا رائے ہے؟
آل الانگ جو ہے ریپبلکن کے پریزیڈنٹ ٹرمپ جو ہے ان کا پوائنٹ آف ویو جو ہے وہ پیورلی امریکن ہوتا ہے, اور اسی پوائنٹ آف ویو سے انہوں نے یہ بات رکھی ہوئی ہے. اور چونکہ وہ اپنے ایک پالیسی کا اناؤنسمنٹ کر چکے ہیں اپنی ایمبیسی کو موو کرنے کے لیے, تو ناؤ ہی از یوزنگ آل دیز پولز ٹو برنگ فلسطینی کے لوگوں کو ٹیبل پر لے کے آئیں تاکہ وہ نیگوشیٹ کر سکیں. تو فرام ہز پوائنٹ آف ویو, فرام امریکن پوائنٹ آف ویو, آئی تھنک ہی از کوائٹ فائن.
اور یہ بتائیے, اگر آپ نے یہ جو انہوں نے تقریر کی تھی اگر آپ نے سنی, تو زیادہ تر تو سرمایہ کاری پر فوکس کیا گیا. آپ کے خیال میں ڈیووس میں لوگوں نے اس تقریر کو کس طرح لیا؟
مختلف لوگ مختلف بات کریں گے, لیکن ایک بات کو اگر ہم لوگ بہت ہی کلیئرلی دیکھ لیں, چونکہ آپ کا پوائنٹ یہ ہے کہ ان کی اسپیچ تو ریپبلکن کے جو کینڈیڈیٹ ہیں یا اب جو پریزیڈنٹ ٹرمپ ہیں وہ جیتے ہی اس بات پر ہیں کہ وہ سارا فوکس جو ہے پولیٹیکل اینڈ اکنامک فوکس ہی ول برنگ بیک ٹو یو ایس. تو ہز پالیسیز آر یو ایس سینٹرک پالیسیز. اٹس اے نیو فریم ورک ہے جس کی بنیاد پہ وہ الیکشن جیتے ہیں, اور انہوں نے ابھی جو ٹیکس کے اندر جو کٹ کیا ہے کارپوریٹ لیول کے اوپر, اس کا وہ بھی اس بات کی واضح دلیل ہے کہ ان کی تمام تر توجہ جو ہے وہ امریکہ کے اوپر ہے, اور امریکہ میں وہ لوگ جو جیسے مڈ ویسٹ کے لوگ ہیں یا اور کافی لوگ ہیں جو جن کے پاس وہ صلاحیتیں نہیں رہ گئی ہیں یا وہ جابس نہیں رہ گئی ہیں, تو ساری فوکس ان کا उसके ऊपर है. नाउ सेकंड पीस इज दिस कि जब वो टैक्स कॉर्पोरेट टैक्स कम करते हैं तो वो एक फिजिकल स्पेस क्रिएट करता है बड़ी बड़ी कॉरपोरेशंस के लिए अमेरिका में. एंड अगेन अगर वो जो टैक्स से जो स्पेस क्रिएट होती है दे विल हैव टू पंप मनी बैंक बैक टू यूएस इकॉनमी जिससे मजीद जॉब क्रिएट होगी. हम ऑलरेडी काफी लोएस्ट लेवल पर हैं जॉब के अनएम्प्लॉयमेंट के ऊपर विच इज वेरी वेरी गुड साइन. तो वो उससे और ज्यादा जॉब क्रिएट होगी और ज्यादा आपकी इकॉनमी बूस्ट होगी. उसका सेकंड पीस जो है वो ये कि इसी जुमरे में इसी एक्सेस के ऊपर वो अपील कर रहे हैं दुनिया के लोगों से इन्वेस्टर्स से कंट्रीज से कि वो अमेरिका में आके इन्वेस्ट करें. नाउ व्हाई वुड दे डू दैट? अमेरिका में इन्वेस्टमेंट करने के लिए उनके पास बहुत सारे जवाब हैं खासतौर पर बड़ी बड़ी कंपनियों के लिए. इनको एक बेहतरीन इन्वायरमेंट मिलती है बेहतरीन कमर्शियल लॉज मिलते हैं स्टेबिलिटी मिलती है इट्स अ पावरफुल कंट्री और यहाँ पे वो इन्वेस्ट करके अपने कैपिटल को सिक्योर कर सकते हैं. तो डोनाल्ड ट्रंप की ये पॉलिसी जो कि दो के ये यूएस सेंट्रिक है बट इट अपील्स टू बोथ ऑडियंस एक अमेरिका के लोग मुकीम जो यहाँ के बाशिंदे उनके लिए और दुनिया में जो कैपिटलिस्ट लोग बैठे हैं वो उनके लिए भी ये पॉलिसी बहुत सूटेबल है.
हम यही मालूम करना चाहते हैं डेमोक्रेटिक पार्टी के अहदेदार मलिक नदीम आबिद से. ये न्यूयॉर्क में होते हैं. आबिद साहब ये बताइए सबसे पहले कि ये जो मीटिंग है आलमी इक्तसादी फोरम इसमें जाने से कबल डोनाल्ड ट्रंप ने जाहिर है टैक्स की छूट दी और उससे नज़र आता है कि मुल्क खुश है. इसकी वजह से कहा यह जा रहा है सरमायाकारी जो है वो बढ़ेगी. आप जानते हैं कि इस वक्त अमेरिका की माली हालत बेहतर है बेहतरीन है बल्कि कहा जा रहा है. इस सब का आप क्या देखते हैं डेवोस में जो उन्होंने तकरीर की उसके साथ क्या लिंक बनता है?
थैंक यू वेरी मच. अस्सलाम वालेकुम. बहुत शुक्रिया फॉर इनवाइटिंग मी इनटू योर शो. लेकिन जहां तक ताल्लुक है ये टैक्स ब्रेक्स देने का तो मैं थोड़ा सा आपसे डिसएग्री करूंगा कि टैक्स ब्रेक्स जो उन्होंने दी हैं वो उन्होंने बिग कॉरपोरेशन को दी हैं और ये जो 1.5 ट्रिलियन डॉलर का डेफिसिट होगा वो जो टैक्स ब्रेक्स देने का बिग कॉरपोरेशन का वो समबडी हैज टू फिल अप दैट गैप एंड दैट समबडी इज गोइंग टू बी द मिडिल क्लास. ये सारा बोझ हम पे और आप पे मिडिल क्लास पे बढ़ेगा क्योंकि कहीं ना कहीं से हमें वो रेवेन्यू का डेफिसिट कवर करना है. सो वो तो वक्त ही बताएगा कि ये कितना बड़ा यहाँ पे अमेरिका में एक इशू खड़ा होगा लॉन्ग रन में ये टैक्स ब्रेक देने से. और उसका जो प्रेसिडेंट साहब हैं उनकी अपनी कंपनीज को भी हंड्रेड्स ऑफ मिलियंस ऑफ डॉलर्स का फायदा होगा. मुझे जाती तौर पे एज ए मिडिल क्लास और वर्किंग क्लास पर्सन मुझे उसका कोई फायदा नहीं मुझे उसका नुकसान है. बल्कि मेरे जो जो प्रॉपर्टी टैक्स है मैं उसको अपने टैक्स रिटर्न में पहले सबसाइड किया करता था अब वो मुझे इजाजत नहीं है न्यूयॉर्क स्टेट में और ओनली अप टू $10,000 वी कैन डिडक्ट फ्रॉम अवर टैक्स रिटर्न. सो टैक्स ब्रेक का फायदा सिर्फ बड़ी कॉरपोरेशंस को और मिलियनर्स को और बिलियनर्स को जाएगा.
और
पहली बात तो ये
जिस तरह से कहा जा रहा है कि इस वक्त मईशत बहुत अच्छे हाल में है आप जानते हैं कि डाउ जोन्स हर वक्त जो है बढ़ा रहता है स्टॉक मार्केट जो है वो आसमान से बातें कर रही है मुलाजमतें ये लोगों के पास हैं इसके बारे में क्या कहेंगे? क्या ये ओबामा दौर की जो है वो लेगेसी है या इनके दौर में ट्रंप दौर की वजह से ये सब कुछ है?
जी देखें ये दो चीजें आपने दो बड़े इंटरेस्टिंग सवाल इसमें किए हैं. पहली बात तो मैं आपसे एग्री करूंगा कि डाउ जोन्स वगैरह दे आर डूइंग फाइन दे आर डूइंग मच बेटर. लेकिन देखिए डाउ जोन्स वगैरह ये जो इंडस्ट्रियल एवरेज है ये एक दिन से या छह महीने से या एक साल से इनमें इतना फर्क नहीं पड़ता. ये लॉन्ग टर्म पॉलिसी से इनको फर्क पड़ता है. ये सिर्फ ओबामा केयर के लास्ट दिनों की जो उनके फाइनेंशियल और इकोनॉमिक डिसीजन थे उनकी वजह से जॉब्स भी क्रिएट हुई हैं और आठ साल जो प्रेसिडेंट ओबामा के थे उसमें बहुत सारी मिलियंस ऑफ नई जॉब्स क्रिएट हुई. तो ये सिर्फ उसका बेनिफिट ले रहे हैं उनका ओबामा केयर के जमाने ओबामा साहब के जमाने का. और दूसरा जहां तक ताल्लुक है मैं ये भी करेक्ट करना चाहूंगा कि डाउ जोन्स इंडस्ट्रियल एवरेज या नेस्टैक अगर सुपर हिट जा रहे हैं तो उसका एक आम आदमी की जो वर्किंग क्लास की फैमिली से क्या ताल्लुक है? देखिए ये भी शेयर भी जो है और इंडस्ट्रियल एवरेज भी जो है ये इंडस्ट्रीज और बहुत बड़े बड़े जो इन्वेस्टर्स हैं उनके लिए तो इनका बेनिफिट है. मैं अगर यहाँ पे $15 या $20 घंटा की जॉब करता हूँ फॉर एग्जाम्पल तो मेरी जिंदगी पे नेस्टैक का या इसका इंडस्ट्रियल एवरेज का क्या फर्क पड़ता है? नौकरियां जहां तक ताल्लुक है हाँ नौकरियां डेफिनेटली थोड़ा सा बेहतर सिचुएशन हो रही है बिकॉज ऑफ द लॉन्ग टर्म पॉलिसीज ऑफ प्रेसिडेंट ओबामा.
लेकिन ये जो इंडेक्स हैं, ये जो शेयर्स के इंडेक्स हैं, इनसे एक आम आदमी की जिंदगी का कोई ताल्लुक नहीं है, सिर्फ अखबारी और टीवी की हद तक या कन्वर्सेशन की हद तक।
इसका जवाब हम लेंगे अदील शाह से, लेकिन क्योंकि एक कॉलर बहुत देर से होल्ड पे हैं, अगर वो अच्छा उनकी कॉल ड्रॉप हो गई। अदील साहब आप बताइए, जिस तरह से डेवोस में ये बातें हुई, जाहिर है पूरी दुनिया अमेरिका को देख रही है कि यहाँ की इस वक्त माली हालत बेहतर है, आपके ख्याल में अब दुनिया भर के जो सरमायाकार हैं क्या अमेरिका की तरफ देख रहे हैं कि यहाँ आकर सरमायाकारी करें, और इस सिलसिले में ट्रंप का क्या रोल था इस समिट में?
देखिए, जो हमारे न्यूयॉर्क के साथी ने कहा वो सही कह रहे हैं कि ये एक साइक्लिक इकोनॉमी जो है वो साइक्लिकल इशू है, वो एक लॉन्ग टर्म पे अपने कोर्स पे चल रहा होता है, लेकिन ऑफकोर्स गवर्नमेंट की अच्छी या बुरी पॉलिसी का उस पर असर भी पड़ता है, तो उसको आइसोलेट करके नहीं देखा जा सकता है। दूसरी बात यह है कि जो इन्होंने अपने ट्रंप ने जो शिफ्ट किया अपना वो यूएस सेंट्रिक किया पॉलिसी को, उसके असरात अमेरिका के ऊपर दूरस्थ नतीजे निकलेंगे उसके उसके एज आई सेड बिफोर कि दुनिया के जो फोरम पे वो गए हैं वो कोई वो एक पब्लिक प्राइवेट टाइप का फोरम है जहां पे उन्होंने सिर्फ अपने व्यूज या अमेरिकन पॉलिसीज के व्यूज मोर लाइकली जो क्या है इकॉनमी के ऊपर है उसके ऊपर उन्होंने बताए हैं वो, तो दैट ही यूज दैट फोरम टू इंटाइस द अदर इन्वेस्टर फ्रॉम द अदर वर्ल्ड अदर पार्ट ऑफ द वर्ल्ड,
सरमायाकारी को बढ़ाने के लिए उन्होंने ये मौका इस्तेमाल किया। जी,
और वो उनके लिए वो उनकी पॉलिसी का हिस्सा है, क्योंकि वो यूएस सेंट्रिक है तो उनका पॉलिसी का ये हिस्सा है। अगेन इट्स नॉट ए राइट और रॉन्ग थिंग, इट इज इट डिपेंड्स कि आप किस चीज को प्रमोट करना चाहते हैं। तो वो चूंकि उनकी पॉलिसी जो है वो यूएस बेस्ड है और दुनिया के जो कैपिटलिस्ट हैं वो उनको इंटाइस करते हैं, वो अवाम को इंटाइस नहीं कर रहे हैं वहाँ के। तो अगर हम उसको इस पॉइंट ऑफ व्यू देखेंगे तो आपको दूसरा व्यू नजर आएगा। अगर जो दूसरे हमारे न्यूयॉर्क के साथी वो बात सही कह रहे हैं कि मिडिल क्लास के जो पे जो असरात होते हैं वो डिफरेंट टाइप से आते हैं, उसका बराह रास्त ताल्लुक बड़ी बड़ी कॉरपोरेशन से नहीं आता। लेकिन एक बात भी और भी फैक्ट है कि जब बड़ी कॉरपोरेशन में पैसे ज्यादा लिक्विडिटी होती है तो मजीद जॉब क्रिएट करते हैं, मजीद कंपनियां क्रिएट करते हैं, तो उससे ओवरऑल इकॉनमी बूस्ट होती है, चलती रहती है, उससे जॉब निकलती रहती है, ये लिक्विडिटी रहती है मार्केट में, तो उसके असरात 12 लोगों के ऊपर मुरतब होते हैं जो मजबूत होते हैं। तो उसको निगेट नहीं किया जा सकता है कि किसी को फायदा नहीं है, ऑफकोर्स सबको फायदा है, मगर किसको ज्यादा है किसी को कम है, ये एक सवाल है जो कि वी कैन ऑलवेज डिबेट ऑन दैट।
जी, और जैसे मलिक नदीम आबिद ने कहा कि मियाना तबके को फायदा नहीं पहुंचेगा, लेकिन आपका ये कहना है कि जब मुलाजमतें बढ़ेंगी तो लोगों को फायदा होगा, और हम देखेंगे कि एक साल के अंदर ट्रंप की पॉलिसियों का क्या असर होता है। लेकिन हमारे प्रोग्राम का वक्त बिल्कुल ख़त्म हुआ। हमारे साथ थे रिपब्लिकन पार्टी के हामी अदील शाह और उनके साथ थे डेमोक्रेटिक पार्टी के अहदेदार मलिक नदीम आबिद जो न्यूयॉर्क में होते हैं। बहुत शुक्रिया आप दोनों हजरात का, और हमारी तरफ से खुदा हाफिज। इस प्रोग्राम के इंजीनियर थे रॉब मैकलेन, प्रोड्यूसर गुलरुख, वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हूद भाई। सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
आपको मेरी आवाज आ रही है
जी? मैंने बात करनी है जी, गाने की फरमाइश करनी है जी।
हेलो।